यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। विकासका पूर्वाधारलाई थप सबल बनाउन र पर्यटन विकासका लागि संघ र प्रदेश सरकारले सहकार्य गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेकपा एमालेको आज बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुने। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पनि आजै। सिरियामा बसर अल असद सरकारको अन्त्यपछि पहिलो पटक दमास्कस विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सेवा शुरू हुँदै र नेपाल क्रिकेट संज्ञानद्वारा एससीसी अण्डर 19 महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पर्यटन क्षेत्रमा विशेष योगदान दिइरहेको सोलुखुम्बुको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। खुम्बु पासाङ लामो गाउँपालिका दुई सुर्केमा निम दोर्जी शेर्पा पर्यटन सड़क उद्घाटन समारोहलाई हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विकासका पूर्वाधारलाई थप सबल बनाउन र पर्यटन सड़कको स्तरोन्नतिका लागि प्रदेश र संघीय सरकारबीच सहकार्य हुने बताउनुभयो। प्रधानमन्त्री ओलीले आगलागी तथा विभिन्न मानवीय गतिविधिले हुने प्रदूषणका कारण हिमाल संकटमा पर्दै गएकोले यसलाई रोक्न विश्व समुदायसँग समेत आफूले हरेक फोरममा कुरा उठाउने गरेको बताउनुभयो। कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अन्तर्राष्ट्रिय नाका जोड्ने, पर्यटकीय क्षेत्र जोड्ने तथा जनताका स्थानीय उत्पादन बजारसम्म लैजान आवश्यक स्थान का सड़क निर्माणमा मन्त्रालयले विशेष प्राथमिकतामा राख्ने गरेको बताउनुभयो। रक्षा मन्त्री मानवीर राईले जलविद्युत र पर्यटनमा प्रचुर सम्भावना बोकेको सोलुखुम्बुको सर्वाङ्गीण विकासमा वर्तमान सरकार लागि परेको बताउनुभयो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पूर्वाधार विकासमा प्रदेश सरकारले ठोस योजना अगाडि सार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान 11 बजे शुरू हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनैतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीबाट प्रस्तुत हुने राजनैतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी संगठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारी लगायत विषय समेटिएको पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो। यस्तै बैठकले संविधान संशोधन लगायतका एजेण्डामा ठोस धारणा तय गर्ने बताइएको छ। यसअघि यही पुस 18 गते एमाले सचिवालय बैठकले केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनैतिक प्रतिवेदन पारित गरेको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक पनि आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा अपरान्ह 1 बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्ने राजनैतिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। यसअघि बसेको स्थायी समिति बैठकले अध्यक्ष दाहालबाट पार्टी रूपान्तरण र पुनर्निर्माणको संकल्प, आजको आवश्यक शीर्षकको राजनैतिक प्रतिवेदन पेश हुने टुंगो लगाएको थियो। बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनैतिक परिस्थितिका बारेमा ब्रिफिङ गर्ने र लगत्तै उहाँबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ। केन्द्रीय समिति बैठक सञ्चालनको मोडालिटी टुंगो लगाउन आज बिहान 8 बजे स्थायी समिति बैठक बस्न लागेको केन्द्रीय कार्यालय सचिव डोर प्रसाद उपाध्यायले जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताउनु भएको छ। नेपाल राष्ट्रिय व्यवसाय महासंघको सातौं वार्षिक साधारण सभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनको हिजो काठमाण्डुमा उद्घाटन गर्नुहुँदै अध्यक्ष प्रचण्डले नेपालको अर्थतन्त्रमा अब सुधारका संकेतहरू देखा पर्न थालेकाले लगानी मैत्री वातावरण उत्पादन वृद्धि र व्यापार व्यवसायको प्रवर्धन मार्फत स्वरोजगारी र रोजगारीका अवसर सृजना गर्दै अर्थतन्त्रमा व्यापक सुधार गर्न सम्पूर्णमा ध्यान केन्द्रित गर्ने बेला भएको बताउनुभयो। अध्यक्ष प्रचण्डले उत्पादनमुखी अर्थतन्त्रलाई प्रवर्धन गर्दै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। देशभरका ताल तलैया नदी र सिमसार क्षेत्रमा हिजो जलपंक्षी गणना शुरू भएको छ। हरेक वर्षको जनवरी महिनाको पहिलो शनिबारदेखि जलपंक्षी गणना कार्य गरिँदै आएको छ। पुष 20 देखि माघ 6 गतेसम्म जलपंक्षीको संख्या प्रजाति वासस्थानको अवस्थाबारे जानकारी लिनका लागि गणना कार्य शुरू गरिएको नेपाल पंक्षीविद संघका वरिष्ठ चराविद तथा वेटल्याण्ड्स इन्टरनेशनल नेपालका लागि जलपंक्षी गणना संयोजक लक्ष्मण प्रसाद पौडेलले बताउनुभयो। उहाँका अनुसार यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाईसराय गर्ने चराको तथ्याङ्क संकलन कार्य हुनेछ। तनहुको प्रसिद्ध धार्मिक स्थल देवघाट जाने झोलुङ्गे पुल जीर्ण हुँदा जोखिम बढ़ेको छ। दैनिक हजारौं सर्वसाधारण आवत जावत गर्ने पुलको पत्ताको केही भाग उप्किएर बाँसको कप्टेरो राख्नु परेको छ। 2037 सालमा निर्मित उक्त पुल जीर्ण भएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आएको छ। स्थानीय नागरिक तथा बाहिरबाट जाने भक्तजन गरी उक्त पुल हुँदै दैनिक 6,000 भन्दा बढ़ी आवत जावत गर्ने गरेका छन्। गुल्मी र पर्वत जोड्ने पक्की पुल 8 वर्षमा सम्पन्न भएको छ। गुल्मीको कालीगण्डकी गाउँपालिका र पर्वतको बिहादी गाउँपालिका जोड्ने पक्की पुल निर्माण सम्पन्न भएसँगै स्थानीयलाई सहज भएको छ। कालीगण्डकी नदीमाथि निर्माण गरिएको पक्की पुलले गुल्मी पर्वतका साथै लुम्बिनी र गण्डकी प्रदेशलाई समेत जोड़ेको छ। ढिलै भए पनि पक्की पुल निर्माण हुँदा नागरिकमा उत्साह देखिएको छ। पुल नहुँदा त्यहाँका स्थानीयलाई आवत जावत गर्न 3 घण्टा लाग्थ्यो भने अहिले 5 मिनटमै वारपार गर्न सकिने पर्वतकी स्थानीय विष्णुमाया सुब्बाले बताउनुभयो। गत असोज दोस्रो साताको बाढ़ी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न सड़क खण्डको पुनर्निर्माणका लागि करिब 9,66,00,00,000 रूपियाँ लाग्ने भएको छ। डिभिजन सड़क कार्यालय भक्तपुरका अनुसार बीपी राजमार्ग अन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न उक्त रकम खर्च हुने अनुमान गरिएको हो। कैलालीमा निर्माणाधीन हुलाकी राजमार्गका लागि बजेट अभाव हुँदा समयमै निर्माण सम्पन्न हुन नसक्ने सम्भावना बढ़ेर गएको छ। कैलालीबाट संवाददाता ईश्वर साउदको यो रिपोर्ट।
कैलाली जिल्लामा हुलाकी राजमार्ग अन्तर्गत 2 सड़कको स्तर उन्नतिको काम भइरहेको छ। लम्की खक्रोला सड़क खण्ड 29.7 किलोमिटर र सत्ती धनगढ़ी सड़क खण्ड 44 किलोमिटरको काम भइरहेको हो। निर्माणाधीन हुलाकी राजमार्गका लागि बजेट भने अभाव हुँदै आइरहेको छ। निर्माण कम्पनीले काम गरे पनि समयमा त्यसको भुक्तानी पाउन सकेका छैनन्। तर पनि उनीहरूले आफ्नो कामलाई निरन्तरता दिइरहेको बताएका छन्। लम्की खगरुला सड़क खण्ड तेस्रो प्याकेज निर्माण कम्पनीका ठेकेदार चन्द्र लम्साल:
काम भइरहेछ, अब जति सकिन्छ पुँजी लगाइराखेका छ, पैसै छैन, कसैले अब उधारो मागेर दिनेछन् भने ल्याएर सामान माल मेटेरियल ल्याएर गरिरहेका छौ।
उनीहरूले गएको आर्थिक वर्षको काम गरेको भुक्तानी गएको असोजमा पाएका छन् भने चालू आर्थिक वर्षको साउनदेखि यताको भुक्तानी पाएका छैनन्। लम्की खकुला सड़क खण्ड दोस्रो प्याकेज निर्माण व्यवसायीले पनि साउन यता काम गरेको करिब 3 करोड़ बराबरको रकम पाउन बाँकी नै छ। त्यसले सड़क निर्माणमा केही समस्या ल्याएको इन्जिनियर रमेश पन्तको भनाइ छ।
यो वर्षको काम गरेको लगभग एजुअल कामकै हिसाबले भन्ने हो भने 3 करोड़ पुगिसक्यो होला। बिल प्रमाणित भएर अगाडि नै बनेको 2 बिलको पनि 1.5 करोड़ पेमेन्ट बाँकी नै छ। बजेट नभएको भएर अहिले बिल भन्दा छैनौ, बजेट नआएर
सत्ती धनगढ़ी सड़क खण्ड निर्माणको काम गरिरहेको निर्माण कम्पनीले पनि चालू आर्थिक वर्षको अहिलेसम्म काम गरेको करिब 5 करोड़ बराबरको भुक्तानी पाउन सकेको छैन। 4 प्याकेजमध्ये 2 प्याकेजको काम सकिएको र तेस्रो प्याकेजको पनि काम अन्तिम चरणमा पुगिरहेका बेला काम गरेको पैसा समयमै पाउन नसक्दा काम गर्न साह्रै गाह्रो भइरहेको बताउनुहुन्छ निर्माण कम्पनीका ठेकेदार गणेश जोशी।
अघिल्लो वर्षको पाइयो, योपालि साउनदेखि यो नयाँ कामको जुम्मै पाइन्छ, पाउने हामीले करिब 5 करोड़ जति छ। धेरै प्रभाव पर्यो, पैसा नभए त बडा समस्या। विशेष समस्यामा छ।
कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी राजमार्गको लागि नेपाल सरकारले चालू आर्थिक वर्षका लागि 32,55,00,000 रुपियाँ बजेट छुट्याएको थियो। त्यो मध्ये 50,00,000 मुआवजा र बाँकी रकम सड़क निर्माणका लागि छुट्याएको थियो। सड़क निर्माणका लागि छुट्याएको 32,05,00,000 रुपियाँ निर्माण व्यवसायले गत वर्ष गरेको कामको भुक्तानी दिँदैमा सकिएको छ। चालू आर्थिक वर्षका लागि न्यूनतम 70,00,00,000 बजेट आवश्यक पर्छ। त्यति नभए फेरि दायित्व अर्को वर्षको लागि सरेर जाने देखिन्छ। त्यसकारण अहिले आवश्यक पैसाको जोहो गर्ने काममा कार्यालय जुटेको बताउनुहुन्छ हुलाकी राजमार्ग निर्देशनालय धनगढ़ीका प्रमुख मुकुन्द लामी छाने।
राज्यले व्यवस्था गर्न सकेन, अर्थ मन्त्रालय नै अब फाइलहरू पेश गर्ने विभाग मन्त्रालय भएर अनि अब विभिन्न विवरणहरू भएर बजेटमा गर्ने काम भइरहेछ।
समग्रमा अहिलेसम्म 70% काम सकिएको छ। लम्की खकुला सड़क खण्ड 3 प्याकेजमा र सत्ती धनगढ़ी सड़क खण्ड 4 प्याकेजमा छुट्याएर छुट्टा छुट्टै ठेक्का मार्फत सड़कको स्तर उन्नति गर्ने काम भइरहेको छ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
नेपालगंज लगायत पश्चिम तराईका विभिन्न स्थानमा मध्य पुसदेखि शुरू भएको चिसो बढ़दै गएको छ। केही दिनदेखि शीतलहर शुरू हुन थालेपछि त्यहाँको जनजीवन झनै कष्टकर बन्दै गएको छ। चिसोका कारण दैनिक रूपमा ज्यालादारी गरेर दैनिकी गुजारा गर्ने वर्ग, बाल बालिका, वृद्ध वृद्धा तथा विद्यार्थीहरू बढ़ी प्रभावित भएका छन्। शीतलहरसँगै बाक्लो हुस्सू लागेका कारण सवारी साधन आवत जावतमा समेत समस्या भएको छ। फेरी अस्पताल नेपालगंजका सूचना अधिकारी एवं इमर्जेन्सी विभाग प्रमुख वरिष्ठ फिजिसियन डाक्टर संकेत रिसालले चिसोका कारण बढ़ी बाल बालिका र वृद्ध वृद्धामा जोखिम हुने बताउनुभयो। अत्यन्तै जरूरी काम परे मात्र घर बाहिर निस्कने, शरीर पूरै छोप्ने गरी न्यानो कपड़ा लगाउने, घरमा बस्दा पनि तातो पानी तथा झोलिलो पदार्थहरू अत्यधिक पिउने तथा चिसोमा वनभोज, पिकनिक तथा भ्रमण जस्ता कार्य नगर्न उहाँले आग्रह गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले केही सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्र नै बदनाम भइरहेको उल्लेख गर्नुहुँदै सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको बताउनु भएको छ। दिगो पर्यटन सहकारी संस्थाको हिजो काठमाण्डुमा आयोजित 14 साधारण सभामा मन्त्री गुरूङले सहकारीहरूलाई व्यवस्थित ढंगले सञ्चालन गर्न हालै सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले अब एक व्यक्ति एकै प्रकृतिका एक भन्दा बढ़ी सहकारी संस्थामा सदस्य बन्न नपाउने, बचत तथा ऋण कारोबारको सूचना कर्जा सूचना केन्द्रलाई अनिवार्य रूपमा उपलब्ध गराउनु पर्ने, व्यक्तिगत बचत तथा ऋणको सीमा निर्धारण एवं कार्यक्षेत्र तोकिएको बताउनुभयो। उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै पक्षको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाली कांग्रेसका नेता सिंहले हिजो बर्दीवासमा पार्टी कार्यकर्तासँगको भेटमा वर्तमान सरकार संविधान संशोधन गर्ने सहमतिका साथ गठन भएको बताउँदै संसदमा प्रतिनिधित्व गर्ने सबै दलसँग संविधान संशोधनका बारेमा पर्याप्त छलफल र गृह कार्य गर्नुपर्नेमा जोड़ दिनुभयो। उपप्रधानमन्त्री सिंहले स्थिर सरकारले नै मुलुकलाई विकास निर्माणको मार्गमा अग्रसर हुन योगदान गर्ने बताउनुभयो। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले चुनावमा सबैभन्दा धेरै मत पाउने दलले 5 वर्षसम्म सरकार चलाउन पाउने गरी संविधान संशोधन गर्नुपर्ने बताउनु भएको छ। पोखरामा हिजो आयोजित नेपाली कांग्रेस गण्डकी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा महामन्त्री थापाले अबको चुनावमा घोषणा पत्र नभई उपलब्धि पत्र लिएर जनतामा जान निर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो। व्यक्तिले गरेका कुकर्मलाई कुनै पार्टीले बचाउन आवश्यक नभएको धारणा राख्नुहुँदै महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा आरोपितहरूको छानबिन गरी आवश्यक कार्यवाही गर्नुपर्ने उल्लेख गर्नुभयो। हात्तीपाईले रोग विरूद्धको औषधि सेवन अभियान प्रभावकारी नहुँदा बाँकेको नेपालगंज उपमहानगरपालिका, नरैनापुर गाउँपालिका र डुडुवा गाउँपालिका उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा र स्वास्थ्य कार्यालय बाँकेको संयुक्त आयोजनामा बाँकेका 8 पालिकामा गत महिना सर्वेक्षण भएको थियो। स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगत बहादुर शाहीले एउटा व्यक्तिले औषधि खाने र अर्कोले नखाइदिने गरेका कारण समुदाय स्तरमा हात्ती पाइलेको जोखिम कायमै रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी माघ 2 गतेदेखि पार्टी संगठन निर्माण अभियान शुरू गर्ने निर्णय गरेको छ। दुई दिने केन्द्रीय समितिको पहिलो बैठकले दुई महिनासम्म सो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले पहिलो दिनको बैठकले विभिन्न 5 विषयमा छलफल भएको जानकारी दिनुभयो। सर्वोच्च अदालत बार एसोसिएशनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित हुनुभएको छ। उहाँले 368 मत र निकटतम प्रतिद्वन्दी मोहन कुमार थापाले 181 मत प्राप्त गर्नुभयो। गोर्खाको आरूघाट गाउँपालिका एक मानबु स्थित श्यामचेतमा गैराती आगलागी हुँदा 3 घर जलेर नष्ट भएका छन्। स्थानीय पूर्णबहादुर लामाको घरमा खाना पकाउन बालेको आगो सल्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद स्वेदीले जानकारी दिनुभयो। क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको उहाँले बताउनुभयो। अल असद सरकारको अन्त्यपछि पहिलो पटक दमास्कस विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सेवा शुरू हुने भएको छ। सिरियाको नागरिक उड्डयन प्राधिकरणले आगामी मंगलबार अर्थात पर्सीदेखि अन्तर्राष्ट्रिय हवाई सेवा सुचारू हुने सिरियाली सरकारी संचार माध्यमलाई बताएको छ। दमास्कस विमानस्थल गत महिना मात्र असद सरकारको अन्त्यपछि आन्तरिक उडानका लागि पुनः खोलिएको थियो। विमानस्थलका कर्मचारीले त्यहाँका विमानमा स्वतन्त्रताको प्रतीक सहित बनाएका छन्। सिरियामा असदको शासनको अन्त्य भएको झण्डै 1 महिना बितिसकेको छ। असद राष्ट्रपति पद छाडेर सिरियाबाट रूस जानुभएको छ। विश्व खाद्य कार्यक्रम WFPले दक्षिण सुडानका लाखौं मानिसहरूले दीर्घकालीन खाद्य तथा पोषण सुरक्षाका कारण मानवीय संकटको सामना गरिरहेको जनाएको छ। WFPले हिजो सार्वजनिक गरेको प्रतिवेदनमा सुडानमा जारी द्वन्द्वले अवस्था धेरै बिग्रिएको र सन् 2024 नोभेम्बर 30 सम्ममा 8,92,000 मानिस दक्षिण सुडानबाट भाग्न बाध्य भएको जनाएको छ। विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको 116 वर्षको उमेरमा निधन भएको छ। 4 छोराछोरी तथा 5 नाति नातिना भएको इटोकाको नर्सिङ होममा मृत्यु भएको दक्षिणी आसिया शहरका मेयरले एक विज्ञप्ति मार्फत जानकारी दिनुभयो। चीनको बेइजिङको उत्तर पश्चिममा रहेको झान्जियाकोउ शहरस्थित तरकारी बजारमा आगलागी हुँदा 8 जनाको मृत्यु हुनका साथै 15 जना घाइते भएका छन्। आगलागीका कारणबारे अनुसन्धान भइरहेको छ। गत जुलाईमा दक्षिण पश्चिमी शहर जोगोङको एक शपिङ सेन्टरमा आगलागी हुँदा 16 जनाको मृत्यु भएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
लालुपाते हाइड्रो पावर कम्पनीद्वारा प्रवर्धित 50 मेगावाट क्षमताको दानाखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको टुङ्गो लागेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको उपस्थितिमा वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। आयोजनाका लागि 9,96,00,000 रूपियाँ लगानी सुनिश्चित भएको हो। 74 करोड़ स्थानीयबाट शेयर जारी गरेर 1,74,00,000,000 सञ्चालकहरूबाट र बाँकी बैंकबाट ऋण लगानी हुनेछ। आयोजना मनाङको नासो गाउँपालिका विकास गरिनेछ। प्रवर्धक कम्पनी लालुपाते हाइड्रो पावरका अध्यक्ष मनोज कुमार डाङ्गीले पानीलाई बत्तीमा रूपान्तरण नगरेसम्म हाइड्रो पावरमा गरेको लगानी शून्य नै हुने भएकोले आयोजना बनाउन असफल हुने छूट नभएको बताउनुभयो। गत असोज 10 गते पछिको अविरल वर्षा र बाढ़ी पहिरोबाट भएको क्षतिको लागि 12,86,66,88,000 रूपियाँ बराबरको बीमा रकम माग दावी भएको छ। नेपाल बीमा प्राधिकरणले कुल 3,686 दावीको आवेदन परेको जनाएको छ। सो मध्ये हालसम्म 1,809 दावीको 1,78,81,38,000 भुक्तानी भएको जनाएको छ। प्राधिकरणका अनुसार सम्पत्ति बीमामा 1,774 दावी परेको र त्यसको 9,22,25,56,000 बराबरको दावी सम्पत्ति बीमामा परेको छ। त्यस्तै इन्जिनियरिङ तथा ठेकेदार जोखिममा 324 दावी परेको र 2,84,19,26,000 दावी परेको प्राधिकरणले उल्लेख गरेको छ। दाङको तुलसीपुर उपमहानगरपालिकाले नगर क्षेत्रभित्र मेला महोत्सव गर्ने संस्थाले 25 लाख सामाजिक उत्तरदायित्वको रूपमा तिर्नुपर्ने निर्णय गरेको छ। शुक्रबार बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले त्यस्तो निर्णय गरेको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले जानकारी दिनुभयो। साथै बैठकले मनोरञ्जन करका रूपमा प्रत्येक टिकटको 5% नगरलाई तिर्नुपर्ने निर्णय पनि गरेको छ। यसअघि महोत्सव आयोजना गर्न नगरले सिफारिश दिने तर कर नलिने गरेको थियो। निर्णय अनुसार अब 25 लाख सहित मनोरञ्जन कर उठाउँदा 30 लाख भन्दा बढ़ी रकम संकलन हुनेछ। पशुपालन व्यवसायमा देखिएको विद्यमान समस्या समाधान र त्यसको सुधारका लागि आवश्यक कार्य अघि बढ़ाउन पशुपालक किसानहरूले सरकारसँग माग गरेका छन्। पशुपालन व्यवसायमा आबद्ध किसानहरूले जय किसान जय नेपाल नामक संस्था गठन गर्दै समस्या सम्बोधन गर्न सरकारसँग माग गरेका हुन्। संस्थाले शनिबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी पशुपालन व्यवसायको माग सम्बोधनका लागि 11 बुँदे माग सार्वजनिक गरेका छन्। पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष डम्बर बहादुर कार्कीले पशुपालन व्यवसाय फस्टाउँदै गए पनि सरकारी निकायबाट कुनै पनि प्रकारको सहयोग नपाउँदा धेरै कृषि फर्महरू धराशायी भएको बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको टेस्ट संरचनाको जय ट्रफी प्रतियोगिता आइतबारदेखि जनकपुर र वीरगंजमा शुरू हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल जनकपुरको रजौल स्थित प्रस्तावित राम जानकी बहुद्देश्यीय रंगशालामा मध्य प्रदेश र बागमती प्रदेश बीच हुने जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेले बताउनुभयो। प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कपका शीर्ष 4 स्थानमा रहेका मध्य प्रदेश, बागमती प्रदेश, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता रहने हाले जानकारी दिनुभयो। विभागीय टोली नेपाल एपीएफ क्लबले रश्मि कुमारी घिसिङको ह्याट्रिकमा एन्फा महिला राष्ट्रिय लीगको सुपर लीगमा बागमती युथ क्लबलाई शनिबार 5-1 पराजित गरेको छ। सातो बाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफका लागि रश्मिले ह्याट्रिक गर्दा गीता राणा र अनिता केसीले 1-1 गोल गरे। बागमतीका लागि पुष्पा कुमारी खड्काले गोल फर्काइन्। जितपछि एपीएफले 3 अंक जोडेको छ। बागमतीको भने यो लगातार दोस्रो हार हो। बागमती पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी एफसीसँग 2-0 पराजित भएको थियो। मदन भण्डारी गोल्ड कप इण्डो नेपाल रनिङ सील्ड पुरूष भलिबल च्याम्पियनशीप 2081 शनिबार भएको खेलमा विभागीय टीम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गुजरात स्टेटले जित निकालेको छ। बुटवल 10 रामनगर खेल मैदानमा भएको पहिलो खेलमा पुलिसले मणिमुकुन्द भलिबल क्लबमाथि 3-1 सेटको जित निकालेको हो। दोस्रो सेट भने मणिमुकुन्दले 25-20 अंकका साथ जित निकाल्दै बराबरीमा ल्यायो। त्यसपछि भने पुलिसले खेलमा लगातार तेस्रो र चौथो सेट 25-20 र 25-18 अंकका साथ जित निकाल्दै खेल आफ्नो पोल्टामा पारेको थियो। यसैगरी शनिबार नै भएको अर्को खेलमा भारतको गुजरातले विभागीय टीम एपीएफलाई 3-1 साथ पराजित गरेको छ। यसैगरी तेस्रो खेलमा विभागीय टीम त्रिभुवन आर्मीले गलायङ भलिबल क्लबलाई 3-0 सोझो सेटमा पराजित गरेको हो। पुष 24 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका 8 टीमको सहभागिता रहेको छ। कुल्मीको जनसहयोग माविले प्रथम खुकुरी क्रिकेट कपको उपाधि जितेको छ। तम्घासको चिदीचौर खेल मैदानमा शनिबार भएको फाइनल खेलमा रेसुङ्गा नगरपालिका 5 जनसहयोग माध्यमिक विद्यालयले प्रथम खुकुरी क्रिकेट कपको उपाधि उचालेको हो। जनसहयोगले सिद्धबाबा माध्यमिक विद्यालयमाथि 4 जित निकाल्यो। पुष 16 गतेबाट शुरू भएको खेलमा जिल्लाका 12 विद्यालयले प्रतिस्पर्धा गरेका त्यहाँबाट हाम्रा संवाददाता सूर्य सुनारले जानकारी दिनुभयो। भक्तपुरको चाँगु नारायण नगरपालिकाले आयोजना गरेको बागमती प्रदेश स्तरीय प्रथम धिमे बाजा प्रतियोगिता शनिबारदेखि शुरू भएको छ। वडा नम्बर 9 ताथलीमा नगरकोट भ्रमण वर्ष 2082 लक्षित गरी ताथलीको ताथली फाँटमा धिमे प्रतियोगिता आयोजना गरिएको चाँगु नारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले बताउनुभयो।
नेपाल क्रिकेट संघ क्यानले एसीसी 19 वर्ष मुनि अण्डर 19 महिला विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ। क्यानले पूजा महतोको कप्तानीमा हिजो 15 सदस्यीय टोली घोषणा गरेको हो। अण्डर 19 विश्वकप आगामी माघ 5 20 गतेसम्म मलेसियामा हुँदैछ। उक्त प्रतियोगितामा 16 टोली सहभागी हुनेछन्। नेपाल समूह डीमा रहेको छ। उक्त समूहमा बंगलादेश, अस्ट्रेलिया र स्कटल्याण्ड समेत रहेका छन्। नेपालले पहिलो खेल माघ 5 बंगलादेशसँग खेल्नेछ। नेपालले दोस्रो खेल माघ 7 स्कटल्याण्डसँग तथा तेस्रो खेल माघ 9 अस्ट्रेलियासँग खेल्ने तालिका रहेको छ। खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 19.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 7.2 डिग्री सेल्सियस। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 18 देखि 20 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:56 भयो भने सूर्यास्त भरे साँझ 5:23 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विकासका पूर्वाधारलाई थप सबल बनाउन र पर्यटन विकासका लागि संघ र प्रदेश सरकारले सहकार्य गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेकपा एमालेको आज बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुने। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पनि आजै। सिरियामा बसर अल असद सरकारको अन्त्यपछि पहिलो पटक दमास्कस विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सेवा शुरू हुँदै र नेपाल क्रिकेट संज्ञानद्वारा एसएससी अण्डर 19 महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।